नमस्कार सम्पूर्णलाई, म साजन कोइराला सच्चिदानन्द रसदास र सधैँ चाहिँ आज पनि यो पोडकास्ट जुन तपाईँले ओम सर्वे भन्दु सुखिन भन्ने पोडकास्ट च्यानलमा सुन्न सक्नुहुन्छ र त्यही पोडकास्ट तपाईँले यो युट्युब च्यानलमा पनि सुन्न र हेर्न सक्नुहुन्छ। आजको विषय ल्याएको छु, हामीले वैदिक साहित्यमा हेर्ने हो भने त्यहाँ महान महान महर्षिहरू हुन्छ, ऋषिहरू हुनुहुन्छ, जस्तै साङ्ख्य दर्शन होइन, सूक्ष्म सूक्ष्म तत्त्वको साङ्ख्य दर्शन कपिल मुनि। र वास्तविक न्याय के हो भनेर, वास्तविक यो हाम्रो जीवन कतिखेर न्यायपूर्ण हुन्छ भने गौतमको न्याय दर्शन र कणादको वैश्विक दर्शन चाहिँ के को बारेमा छ भन्दाखेरि, यो चाहिँ एउटा एटोमिक स्ट्रक्चर कसरी चाहिँ अहिले जुन डाल्टनले पछि जसरी चाहिँ एउटा एटमबाट नै यो सम्पूर्ण स्ट्रक्चरहरू र युनिभर्सको क्रिएसन भयो भन्ने कुराको थिम दिनुभयो। त्यो उहाँभन्दा धेरै वर्ष अगाडि कणादले आफ्नो वैश्विक दर्शन उहाँको किताबी छ त्यसमा उहाँले बताउनु भएछ। त्यस्तै जैमिनी चाहिँ वेदव्यास ऋषिको के हुनुहुन्छ, शिष्य हुनुहुन्थ्यो, उहाँको कर्मकाण्ड छ भने कसरी कर्म गरेर चाहिँ हामी जीवनलाई एउटा सुप्रिम लेभलमा पुर्याउन सक्छौँ भने जैमिनी त्यही वेदान्त ज्ञानको फिलोसफीको वेदव्यासको वेदान्त र महाभारत जस्ता महान लेख्नेहरू छन् होइन हाम्रो वैदिक इतिहासमा। त्यति मात्र होइन, वैदिक इतिहासमा अर्को के पनि पाइन्छ भन्दाखेरि चारक 300 BC होइन, ईसापूर्व 300 चारक संहिता जसमा चाहिँ आयुर्वेदिक र इन्डियन मेडिसिनको बारेमा कुरा गरेको छ। त्यस्तै 800 BC 700 BC सुसूत्र भन्ने थिए, जसले चाहिँ इन्डियन फिजिसियन अथवा सर्जरी गर्थे होइन, विभिन्न सर्जरीहरू गर्थे सुसूत्र। यस्ता महान व्यक्तिहरू छ, जस्तै गर्गमुनि हुनुहुन्थ्यो जसले चाहिँ नक्षत्रको खोज गर्नुभएको थियो आकाशीय पिण्डहरूको बारेमा होइन। त्यस्तै आजको विशेष यस पोडकास्टमा चाहिँ हामीले पतञ्जली सूत्र होइन, योग सूत्र, त्यसको बारेमा यो पोडकास्ट छ, सुनिदिनु होला। पतञ्जलीको जन्म 250 ईसापूर्व भएको मानिन्छ र उनले जुन योग सूत्र लेखेका छन् त्यो 200 BC भने बिफोर क्राइस्ट भनेको ईसापूर्व 200 छ र त्यतिखेर उहाँले लेखेको पतञ्जलीको योग सूत्र, त्यसको बारेमा हामी कुरा गर्दैछौँ है। सुरुमा हामीले योग भन्ने बित्तिकै अधिकांश हामी नेपालीले के बुझ्छौँ भन्दाखेरि योग भनेको चाहिँ सामान्य अहिले रामदेवले जुन योगा र कसरत सिकाउनु भएको छ त्यति मात्र बुझ्छौँ। तर योगको अर्थ जसलाई योगलाई योग मोक्ष निर्वाण अथवा कैवल्य भनिन्छ, पतञ्जलीको योग सूत्र अनुसार मोक्ष भनेकै कैवल्य हो होइन। योगलाई पतञ्जली योग सूत्र बनाउनु भएको छ, उहाँले आफ्नो पतञ्जली योग सूत्रलाई चार भागमा विभाग गरेको पाउँछौँ, समाधिपद, साधनपद, विभूतिपद र कैवल्यपद। यदि चार पदमा उहाँले चाहिँ आफ्नो योग सूत्रलाई चाहिँ व्यक्त गर्नुभएको छ। अब हामी एक एक गर्दै प्रत्येक पदलाई हेर्छौँ। पहिलो हेरौँ समाधिपद। तपाईँ हामी जो अलिकति इच्छुक छौँ उहाँले बुझ्न सक्छौँ कि जब हामीले समाधिलाई हेर्छौँ, समा प्लस धी भनेको बुद्धि हुन्छ, समाको अर्थ हुन्छ समान, अथवा यसलाई नै के भनिन्छ, यसलाई नै चित्त निवृत्ति भन्छ। समाधिकै अर्थ के हो, चित्त निवृत्ति। अनि अर्को यसकै नाम के हो, समाधिलाई नै अर्को के भनिन्छ, सम्यक अवस्था होइन, जहाँ चाहिँ तपाईँको धी भनेको बुद्धि चाहिँ तटस्थ रहन्छ होइन, कुनै किसिमको तपाईँको उतार चढाव रहँदैन, बुद्धिमा एक किसिमको समानता आउँछ, त्यसलाई समाधि भनिन्छ। र यो समाधि पदमा को दोस्रो सूत्रमा पतञ्जली भन्नुहुन्छ, योगस चित्त वृत्ति निरोध। हामी चाहिँ वृत्तिको अर्थ यहाँ भन्नुभएको छ, वृत्ति भनेको 5 प्रकारका हुन्छन्, प्रत्यक्ष अनुमान अथवा आगम गरेर जुन हामीले देख्छौँ त्यो विपर्यय, विपर्यय भनेको विपर्यय वृत्ति भनेको भ्रम, जस्तै हामीले सर्प र डोरी उस्तै लाग्नु किसिमको त्यो खालको विचार। विकल्प भनेको हामी कल्पना, अज्ञानपूर्ण निन्द्रा र स्मृति, यी पाँच प्रकारका वृत्तिहरू हुन्छन्। र यो वृत्ति भनेको विचारै हो। जब यो विचार चाहिँ वृत्ति होइन, यो चाहिँ एउटा वृत्तकारमा घुमिरहन्छ, एकपछि अर्को एकपछि अर्को जोडिँदै जोडिँदै घुमिरहन्छ। जब हामी यो घुमिरहने विचारबाट निरोध मुक्त हुँदै हुँदैनौँ, र जब मुक्त हुन्छौँ त्यही अवस्थालाई योग भनिन्छ। योगस चित्त, चित्त भनेको त्यही विचारको वृत्ति, घुमिरहने वृत्तिबाट के हुनु, निरोध मुक्त हुनु नै योग हो। भनेपछि योगको अर्थ पतञ्जलिले भन्नुभए अनुसार, पतञ्जलि के भन्नुहुन्छ भन्दाखेरि, जब चाहिँ हामी हाम्रो चित्त, हाम्रो विचार चाहिँ, मन चाहिँ जब एउटा विचारको गोलाकारबाट मुक्त हुन्छ त्यही नै योग हो होइन। जुन समयमा द्रष्टा आफ्नै स्वरूपमा रहन्छ त्यो अवस्था नै के हो, योग हो। द्रष्टा र दृश्य दुईवटा चिज हुन्छन्, त ती दुईवटा चिज कहिले पनि फरक छैन। पतञ्जलि भन्नुहुन्छ द्रष्टा र दृश्य कहिले पनि फरक होइनन्, मात्र भ्रम हो होइन। हामीले जुन दृश्य देख्छौँ त्यो पनि द्रष्टा नै होइन होइन। अन्य समयमा द्रष्टा एउटा जस्तो वृत्ति छ त्यही अनुसार द्रष्टा परिवर्तन भइदिन्छ। हामी सम्पूर्ण त्यही द्रष्टा हो, त्यही चैतन्य हो। चैतन्य द्रष्टा आत्मा भन्नु र त्यो चैतन्य भन्नु एउटै चिज हो। र त्यो द्रष्टा जब कुनै एउटा वृत्तिमा रहन्छ त्यही वृत्ति अनुसारको उसले आकार लिन्छ होइन, त्यही अनुसारको उस ऊ ढल्किन्छ। र यी पाँच प्रकारका वृत्ति मैले भनिगएँ, र यी वृत्ति पनि क्लिष्ट र अक्लिष्ट हुन्छ। क्लिष्ट भनेको पोजिटिभ विचार, क्लिष्ट भनेको नेगेटिभ विचार, अक्लिष्ट भनेको नेगेटिभ पोजिटिभ विचार होइन। पोजिटिभ र नेगेटिभ, पोजिटिभ विचार हामीले पोजिटिभ विचार र नेगेटिभ विचारहरू हुन्छन्। र हरेक चिज यो विचारबाट मुक्त हुनु भनेको सुरुमा नेगेटिभलाई पोजिटिभले जित्दै जाने, पोजिटिभ विचारले र पोजिटिभ विचारलाई पनि विचारबाटै मुक्त रहने अवस्थालाई चाहिँ योग भनिन्छ होइन। अब त्यसो भए योग कसरी प्राप्त गर्ने, सूत्र बाह्रमा पतञ्जलि भन्नुहुन्छ, आफ्नो पतञ्जलि सूत्रको समाधिपदको बाह्रौँ सूत्रमा भन्नुहुन्छ, अभ्यास वैराग्याभ्या तनिरोधः। जब हामी अभ्यास र वैराग्यको बाट नै हामी विचारबाट मुक्त हुन सक्छौँ। के गर्ने, अभ्यास गर्ने, श्रद्धापूर्वक अभ्यास गर्ने। र वैराग्य भनेको के हो, वैराग्यको अर्थ हुन्छ आत्मज्ञान, आफूलाई चैतन्य भनेर ठान्नु नै वैराग्यता होइन। सूत्र तेह्रमा उहाँले त्यही समाधिपदको सूत्र तेह्रमा के भन्नुहुन्छ भन्दाखेरि, तत्र स्थितौ यत्नो अभ्यास होइन। अभ्यासबाट नै हामी के हुन्छौँ, हामी त्यो अवस्थामा स्थिर रहन सक्छौँ होइन। अब जस्तै अब अभ्यास भनेको के गर्ने त, अभ्यास अभ्यास भनेको, अभ्यास भनेको हामीले जुन किसिमको अभ्यास गर्दाखेरि हाम्रो विचार चाहिँ के हुन्छ, रोकिन्छ, यो वृत्ति चाहिँ रोकिन्छ, अथवा एउटै चिजमा लाग्छ त्यस्तो चिज गर्ने। त्यही चिजलाई चाहिँ हाम्रा ऋषि मुनिहरूले विभिन्न माध्यम बनाउनु भयो। कसैले ध्यान गर्नुपर्छ भन्नुभयो, कहिले भजन गर्ने, कसैले कीर्तन गर्ने, कहिले मन्त्र जप गर्ने, कहिले मूर्ति पूजा। यो सबै चिज भनेको के हो, हाम्रो विचार बाँडिएको छ त्यो विचारलाई बाट मुक्त हुने होइन, एउटा वृत्तकारमा घुम्ने विचारबाट मुक्त हुन। जब विचारबाट मुक्त हुन्छ, यो विचारको एउटा गोलाकार घुमिरहन्छ, एउटा विचार सकिन नपाए अर्को आउने, अर्को आउने, एउटा चक्रिय रूपमा घुम्ने विचारबाट जब हामी मुक्त हुन्छौँ त्यही नै योग अवस्था हो होइन। जस्तै अब यहाँ पतञ्जलिले अर्को के कुरा गर्नुभएको छ भन्ने कुरो म भन्न चाहन्छु। उहाँले पतञ्जलिले भन्नुभएको छ, विभिन्न किसिमका समाधिको कुरा गर्नुभएको छ। जब त्यही हामीले बाहिरी किसिमका भोगमा हाम्रो विचारहरू चाहिँ घुमिरहने हिँडिरहने गर्यो भने त्यो भोगप्रतिको तृष्टा जब हामी हटाउँछौँ, कसरी हटाउने भन्दाखेरि अभ्यास र वैराग्य होइन। अभ्यास भनेको योग अभ्यास गर्ने होइन, ध्यान भजन कीर्तन मन्त्र जप, अब के छ त्यसको अभ्यास गर्ने। र र वैराग्यता भनेको आफूलाई आफू चैतन्य हो भन्ने कुराको अनुभूति स्वाद ध्यान गरिरहने होइन। त्यसरी चाहिँ हामी के गर्न सक्छौँ, हामी बाहिरतिर भड्किरहने हाम्रो विचारबाट हाम्रो बाहिर भोग्न जाइरहने हाम्रो चिजबाट हामी मुक्त हुन्छौँ। तर बाहिर जब हामी बाहिरपट्टिको भोग रोकिन्छ त्यतिखेर पनि शब्द अर्थ र ज्ञानको भित्री तृष्णा भने रहिरहन्छ। यो अवस्थालाई सवितर्क समाधि भनिन्छ। र जब बाहिरबाट सङ्ग्रहित विचारको पनि निरोध हुन्छ होइन, वस्तु बाहिरबाट बाहिरका वस्तुहरूप्रति उसको भोग्ने भोग्य चिज रोकिन्छ, सँगसँगै उसका त्यसबाट आएका विचारहरू बाहिरका विचारहरूमा गर्ने जुन तर्क वितर्क पनि जब उसले त्यसलाई पनि निरोध गर्छ त्यसलाई भन्छ निवितर्क समाधि अथवा सविकल्प समाधि भन्छ होइन। जब यो समाधि भइसकेपछि अर्को हुन्छ विचार, यी तपाईँले तर्क वितर्क नगर्दा पनि तपाईँको मनभित्रै एक किसिमको विचार खेलिरहन्छन् चलिरहन्छ र यी विचारहरूबाट जब तपाईँ मुक्त हुनुहुन्छ विचारका विषयबाट त्यसलाई सविचार समाधि भन्छ। जब तपाईँ ती विचारका विषय शब्द अर्थ र ज्ञानबाट पनि मुक्त हुन्छ त्यसलाई निर्विचार समाधि भनिन्छ होइन। अब यो जब तपाईँ निर्विचार समाधि अथवा कुनै पनि विचार तपाईँमा हाबी हुँदैन, तपाईँ विचारको चक्रबाट मुक्त हुन्छ त्यतिखेर आनन्दगत समाधि भनिन्छ। त्यतिखेर तपाईँले आनन्दको अनुभूति गर्नुहुन्छ र तपाईँले आनन्द गरिरहँदा पनि तपाईँमा एउटा चिज रहिरहन्छ, त्यो भनेको म हुँ भने एउटा तपाईँले आफूलाई छुट्टै एउटा ब्रह्म ठान्नुहुन्छ। तर तपाईँ त्यही ब्रह्म हो, तपाईँ आफू जुन आत्मा छान्छ त्यो परमात्माको अंश हो अथवा दासी हो भन्ने कुरा रहिरहन्छ, त्यसलाई अस्मितानुगत समाधि भनिन्छ। र यी सबै किसिमका समाधि, सवितर्क समाधि, सविकल्प समाधि, सविचार समाधि, निर्विचार समाधि, आनन्दानुगत समाधि, अस्मितानुगत समाधि, यी सबै सम्प्रज्ञात समाधिमा पर्दछन्। वैराग्यको उचित अभ्यासले अथवा योग अभ्यासले हामी सम्प्रज्ञात समाधिमा पुग्न सक्छौँ। तर यतिकैमा सबै चिज रोकिँदैन, यो भन्दा पर हुन्छ परावैराग्यको अभ्यासले। मानसिक क्रिया शान्त भइसकेपछि संस्कार रहन्छ। संस्कार भनेको हाम्रो पूर्वजन्मको संस्कारहरू हाम्रो कुनै न कुनै चिजमा हामीमा रहेको हुन्छ र त्यसलाई सबिज समाधि भनिन्छ। त्यो भनेको असम्प्रज्ञात समाधिभित्रको सबिज होइन। र जब हामी असम्प्रज्ञात समाधिभित्र पनि निर्विज समाधिमा पुग्छौँ, निर्विज समाधि भनेको जहाँ चाहिँ हामी शून्य भावमा पुग्छौँ, त्यो प्रकृतिभन्दा पर पुरुषको अवस्थामा पुग्छौँ अथवा ऊ र ममा भिन्नता रहँदैन र मै भगवान् भन्ने हुँदैन, म उसको नित्यदास भन्ने रहन्छ। र यो निर्विज समाधिमा चाहिँ परावैराग्यको अभ्यासले पुगिन्छ। हाम्रो योग अभ्यासले पुग्ने भनेको सम्प्रज्ञात समाधिमा मात्र हो भनेर पतञ्जलिले भन्नुभएको छ। र असम्प्रज्ञात समाधिमा पुग्नको लागि हामीलाई योग अभ्यासका साथसाथै गुरु कृपा, भगवान्को कृपा आवश्यक पर्छ भनेर उहाँले भन्नुभएको छ। र त्यही भएर उहाँले भन्नुभएको छ सूत्र 23 ईश्वर प्रणिधानात्वा अथवा ईश्वरको भक्ति अथवा शरणागत होइन। जब हामी योग अभ्यास गर्छौँ, योग अभ्यास गर्दै गर्दै गएर हामी कुनै योग अभ्यासमा ध्यान, मन्त्र जप हुनसक्छ, सङ्कीर्तन हुनसक्छ, यो सबैको अभ्यास गर्दा अथवा होइन यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा र गर्दै गर्दै हामी सम्प्रज्ञात समाधिसम्म त पुग्न सक्छौँ। तर त्यतिखेर पनि सम्प्रज्ञात समाधिमा पुगेपछि के हुन्छ भन्ने कुरा अहिले पछि म तपाईँहरूलाई भन्नेछु। र सम्प्रज्ञात समाधिमा पुगेपछि हाम्रो सबै चिज रोकिन्छ होइन, हामी प्रकृतिको त्यो अवस्थामा पुग्छौँ जहाँ चाहिँ हामी सबै प्रकृतिकै हुन्छ। सम्प्रज्ञात समाधिसम्म हामी प्रकृतिमै हुन्छौँ। प्रकृति र पुरुष दुईवटा चिज छ, पुरुष भनेको चैतन्य, प्रकृति भनेको उसको दृश्य जगत होइन। द्रष्टा र दृश्य फरक होइन, त्यही द्रष्टालाई हामीले बुझ्यौँ भने त्यो दृश्य भन्छ कि, र दृश्यलाई मजाले बुझ्यौँ भने त्यो द्रष्टा हुन्छ, नबुझेको अवस्थालाई दृश्य। यहाँ सम्प्रज्ञात समाधिसम्म पनि दृश्य रहन्छ र द्रष्टाको अवस्थामा पुगेपछि निर्विज समाधिमा पुग्नको लागि हाम्रो त्यो भनेको प्रकृतिभन्दा पर हो। हाम्रा हरेक चिजहरू जुन हामीसँग भएका इन्द्रियहरू हामीले योग अभ्यास गर्न प्रयोग गर्ने भनेकै हाम्रा इन्द्रिय हुन्। पतञ्जलि यसमा एकदम बल गर्नुभएको छ। हामीले लगाउने भनेकै हाम्रा इन्द्रिय हुन्, हाम्रा इन्द्रिय भनेका प्रकृति हुन्, यसका विषय प्रकृति, हाम्रा इन्द्रियका विषय पनि प्रकृति हुन् र यसबाट पाउने चिज पनि प्रकृति हो। भनेपछि हरेक चिज प्रकृति हो। हामी सूक्ष्म सूक्ष्म हुँदै प्रकृतिको सूक्ष्म अवस्थामा त पुग्न सक्छौँ, तर पुरुष अवस्थामा पुग्नको लागि हामीलाई कृपा आवश्यक पर्छ, ईश्वरप्रति कृपा, कृतज्ञता, श्रद्धा आवश्यकता पर्छ। त्यही भएर त्यो श्रद्धा सम्पूर्ण हामीले योग अभ्यास आफैले जति गरौँ, हामी निर्विकल्प समाधि अथवा असम्प्रज्ञात, निर्विकल्प भन्दा पनि असम्प्रज्ञात समाधि, निर्विक समाधिमा पुग्न सक्दैनौँ। त्यसको लागि हामीलाई श्रद्धा चाहिन्छ, श्रद्धाको लागि ईश्वर भक्ति चाहिन्छ। यो अवस्थामा हामीलाई गुरु आवश्यकता पर्दछ। अगाडिको अवस्थामा नहुँदा पनि हुन्छ, पतञ्जलिले यो कुरा भन्नुभएको छ र उहाँले ईश्वरको आवश्यकताको बारेमा सूत्र 23-29 ईश्वर भक्तिको कुरा गर्नुभएको छ। ओमकारको जप र अर्थस्वरूपको भगवान्को भावना, यो दुइटालाई, ओमकारको जप मन्त्र जप र त्यही अनुसारको कुनै एउटा भावनामा आफ्नो चित्तलाई लगाउने भन्नुभएको छ, होइन? त्यस्तै उहाँले सूत्र, जुन समाधि पदको सूत्र 32-39 कसरी चाहिँ हाम्रो विचार अथवा हाम्रो बुद्धिलाई चाहिँ स्थिर बनाउने, स्थिर प्रज्ञ, होइन, स्थिर प्रज्ञ हुन्छ, कसरी हाम्रो प्रज्ञालाई स्थिर गराउने, होइन, त्यो कुरा गर्नुभएको छ। जस्तै उहाँ हुन्छ पज्यथ विधाराणाभ्या वा प्राणस्य, प्राण बारम्बार बाहिर भित्र निकाल्ने र रोक्ने अभ्यास, सूत्र 34 भन्नुभएको छ। जब हामी चाहिँ आफ्नो प्राणलाई चाहिँ बारम्बार भित्र बाहिर गर्ने र त्यसलाई निकाल्ने अभ्यास गर्छौँ, त्यसले चाहिँ हाम्रो स्थिर हुन्छ, हाम्रो विचार स्थिर हुन्छ अथवा हाम्रो चित्तवृत्ति हुन्छ, निरोध हुन्छ, होइन? अनि त्यसमा हुन्छ अर्को भनेको भक्ति। भक्तिमा तिनवटा कुरा आवश्यक छन्, श्रद्धा, होइन, वीर्यको संशय। र जब हामीमा श्रद्धा हुन्छ र हामीले वीर्यको संशय गर्छौँ, त्यसबाट हामीलाई स्मृति, समाधि र प्रज्ञातिर स्वाभाविक रूपमा हामी जान सक्छौँ। यो कुरा उनले, पतञ्जलिले भन्नुभएको छ। मन शान्त रहने उपाय उहाँले धेरै भन्नुभएको छ। जस्तै शरीरमा कुनै किसिमको झन्झनाहट भयो, श्वास लिन छोड्न कठिनाइ भयो योग अभ्यासको बेलामा, भएको बेलामा हामीले भगवान्मा श्रद्धा राख्ने र गुरुमा श्रद्धा गर्ने, गुरु कृपा लिने अथवा ओमकारको उच्चारण गरेमा हामी, हाम्रो मनलाई हामी त्यो अवस्थाबाट मुक्त हुन्छौँ। र कसरी मनलाई शान्त रहने? पहिलो अवस्था हो सुखी जनसँग मित्रता गर्ने। जो मान्छे सुखी छ त्योसँग मित्रता गर्ने, दुःखी देखियो भने दया गर्ने, पुण्यात्मा देखियो भने हर्षित हुने र पापीसँग उपेक्षा गर्ने, यो पहिलो हो चिज हो मनलाई शान्त राख्ने। र सूत्र 37 उहाँ पतञ्जलि भन्नुहुन्छ वितराग विषयम वाचितम, राग द्वेष रहित महात्माको शुभ चरित्रको ध्यान गर्ने। हामीले कुनै महात्मा छ भने जसको राग द्वेषलाई नियन्त्रण गर्छ, त्यसको शुभ चरित्रको ध्यान गर्दा, उसलाई हेर्दा, उसको बयान गर्दा पनि हाम्रो चित्त के हुन्छ? शान्त हुन्छ, होइन, हाम्रो चित्त चाहिँ निवृत्त हुन्छ। अर्को यथाभिमत ध्यानाद्वा भनेको जसको जेमा रुचि छ त्यसमा ध्यान गर्ने, होइन, यो गर्दा पनि हाम्रो चित्त के हुन्छ? चित्तवृत्ति हुन्छ, चित्तवृत्ति निरोध हुन्छ, होइन, हाम्रो जुन खेलिरहने विचारबाट मुक्त हुन्छौँ। र विचार मुक्त अवस्था नै योग हो, पतञ्जलिले भन्नुभएको चिज है, यो मैले भनेको चिज होइन। त्यही भएर उहाँ भन्नुहुन्छ अभ्यास, वैराग्य र ईश्वर भक्ति, यी तिनवटा चिज, अभ्यास, वैराग्य र ईश्वर भक्ति। अभ्यास भनेको योगको सधैँ अभ्यास गर्ने, विचारलाई निर्विचार, विचारबाट मुक्त हुने अभ्यास गर्ने, वैराग्यता भनेको आफू चैतन्य हो भन्ने भावना लिइरहने र ईश्वरप्रति श्रद्धा गर्ने। यी तिनवटा चिज, अभ्यास, वैराग्य र ईश्वर भक्ति, यही तिन चिज नै हामीलाई समाधिसम्म लाने कुरा हो भनेर पतञ्जलिले भन्नुभएको छ। र पतञ्जलिले आफ्नो साधना पदमा के भन्नुभएको छ भन्दाखेरि, आफ्नो साधना पदमा के भन्नुभएको छ भन्दाखेरि, आफ्नो साधना पदमा सूत्र एकमा भन्नुभएको छ, तप स्वाध्याय स्वर प्रणिध्यानानि क्रियायोगः। हामीले जुन क्रियायोग भनिन्छ आज धेरै प्रचलनमा छ, होइन, क्रियायोग क्रियायोग भनिन्छ। तर यहाँ क्रियायोगको बारेमा पतञ्जलि साधना पदको सूत्र एकमा के भन्नुभएको छ भन्दाखेरि, तप स्वाध्याय र ईश्वर शरणागति यी तिनवटा चिजलाई अँगाल्नु नै क्रियायोग हो। तप भनेको साधना कालमा कालसम्म हामीले जब साधना गरिरहेका हुन्छौँ, अभ्यास गरिरहेका हुन्छौँ, त्यो कालसम्म विभिन्न शारीरिक तथा मानसिक कष्ट आइरहन्छ, त्यसलाई हामीले सहर्ष स्वीकार गर्नुपर्छ अथवा ईश्वर इच्छा भनेर स्वीकार्नुपर्छ। हामीले व्रत गर्दा होस्, उपवास गर्दा होस्, स्वधर्म गर्दा होस् अथवा कर्तव्य पालन गर्दा होस्, विभिन्न किसिमका कष्टहरू आउँछन्, त्यसलाई ईश्वर कृपा मानेर स्वीकार गर्नुलाई तप भनिन्छ, होइन। त्यो पछाडि स्वाध्याय भनेको हामीले आफ्नो वास्तविक स्वरूपको अध्ययन गरिरहनुपर्छ, त्यसलाई स्वाध्याय भनिन्छ, होइन। त्यो पछाडि ईश्वर भने श्रद्धा, यी तिनवटा चिजलाई जोडिरहनु नै के हो क्रियायोग हो। अब त्यस्तै उहाँले पतञ्जलि आफ्नो साधना पदमा को 17:29 भन्नुहुन्छ, अष्टाङ्ग योग होइन, योगको अष्ट अङ्गहरू यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान समाधि समाधयो अष्टाङ्ग अङ्गनी, होइन, यही नै अष्ट अङ्ग हो। यम भनेको बाहिरी आचरण, हाम्रो बाहिरी आचरणमा शुद्धता नै यम हो। नियम भनेको भित्री आचरणमा शुद्धता। संयम भनेको भित्री र बाहिरी दुइटै चिजमा संयम र ध्यान धारणा र समाधिको संयुक्त रूपलाई चाहिँ संयम भनिन्छ, होइन। यम भनेको बाहिरी आचरणको शुद्धतामा ख्याल गर्ने, नियम भनेको भित्री आचरणमा ख्याल गर्ने, आसन भनेको शरीर चाहिँ जुन अवस्थामा राख्दा चाहिँ शरीर चाहिँ स्थिर रहन्छ, सुखी रहन्छ, त्यसमा राख्नु नै के हो सुख आसनाम, होइन, सुख आसनाम राख्ने। प्राणायाम भनेको अघि नै यहीँसी छ, प्राणायाम भनेको चाहिँ तस्मिन् सति श्वास प्रश्वासो यो गति भिक्षते प्राणायाम, होइन। आसनको जब हामी आसनलाई सिद्धि गर्छौँ र त्यसपछि श्वास प्रश्वासभित्र बाहिरको गति बिस्तारो आसन हाम्रो मिलिसकेपछि सूक्ष्म हुँदै जान्छ, रोकिँदै जान्छ गति, त्यसलाई नै प्राणायाम भनिन्छ। जब हाम्रो श्वास प्रश्वासको गति रोकिन्छ, हाम्रा विचार पनि विषय पनि रोकिँदै जान्छन्। 49:50 भन्नुभएको छ यो कुरा, होइन। त्यही भएर अनि प्राणायामपछि धारणा, त्यस पछाडि त्यही प्राणायाम अवस्थामा हामीले धारणा गर्नु पर्यो, होइन। धारणाबाट बिस्तारो ध्यान हुँदै समाधिमा पुग्ने यो चलन हो। अब यही साधना पदमा उहाँले विभिन्न जस्तै अहिंसा, यमभित्र अहिंसा सत्य, होइन, अहिंसा सत्य अस्त्र ब्रह्मचर्य अपरिग्रह चिजहरू आउँछन्, होइन। अहिंसा भनेको सबै प्राणीप्रति प्रिय हुनु, होइन, सबै मन वचन शरीरले कसैलाई दुःख नदिनु, र अहिंसाको प्र्याक्टिस गरियो भने के सिद्धि हुन्छ भनेर उहाँले 35-45 यदि हामी कुनै पनि अष्टाङ्गमध्ये कुनैमा सिद्धि प्राप्त गऱ्यौँ भने के हुन्छ भन्ने कुरा पनि पतञ्जलिले भन्नुभएको छ। जस्तै हामीले अहिंसामा सिद्धि प्राप्त गऱ्यौँ भने सबै प्राणी हामीप्रति प्रिय हुन्छन्, कुनै पनि प्राणीहरूले हामीले वैरभाव राख्दैनन्, होइन। त्यस्तै सत्य भनेको क्रियाफल, हामीले सत्य भनेको जस्तो देख्यो सुन्यो जे अनुभवमा छ त्यही भन्ने, होइन, कपट वा छल रहित व्यवहारलाई चाहिँ सत्य भनिन्छ। यदि हामीले यो चिजलाई चाहिँ लागू गरिरह्यौँ, जस्तो देश परिस्थिति समयअनुसार सधैँ प्र्याक्टिस गरिरह्यौँ भने त्यसले चाहिँ क्रियाफल प्राप्ति हुन्छ, हामीले कर्मफल प्राप्त गर्छौँ हामीले, होइन, त्यो सिद्धि प्राप्त हुन्छ। अस्त्रेय भनेको अरूमा भएका चिजहरू, अरूको मातहतमा रहेको चिज उसको चाहना विरुद्ध खोसेर नचोर्नु, होइन, त्योबाट जब हामी यसको प्र्याक्टिस गर्छौँ तब यस यो अस्त्रीय सिद्धि भयो भने चाहिँ हामीलाई विभिन्न धन प्राप्ति हुन्छ भनेर पतञ्जलिले भन्नुभएछ। ब्रह्मचर्य, यदि हामीले ब्रह्मचर्य सिद्धि प्राप्त गऱ्यौँ भने हामीलाई सामर्थ्य र बल प्राप्त हुन्छ। अपरिग्रह, अपरिग्रह भनेको हामीलाई जति आवश्यक छ त्यति मात्र हामी है मा सन्तोष हुने, होइन त्योभन्दा धेरै नगर्ने हो भने त्यतिले चाहिँ हामीलाई पूर्वजन्मको ज्ञात हुन्छ र सन्तोषले चाहिँ सुख प्राप्ति हुन्छ। अब तपको सिद्धि भयो भने शरीरको सिद्धि हुन्छ। स्वाध्यायको सिद्धि भयो भने इष्टदेवको साक्षात्कार हुन्छ। ईश्वर प्रणिध्यानमा सिद्धि भयो भने समाधिको सिद्धि हुन्छ। सुख आसनको सिद्धि भयो भने द्वन्द्व हुन्छ नि, शीत जाडो गर्मी सुख दुःख यसबाट मुक्त हुन्छ हामीले आसनमा सिद्धि प्राप्त गऱ्यौँ भने, होइन। प्राणायाममा सिद्धि भयो भने अज्ञानता हट्छ, धारणाहरू आउँछ, होइन। प्रत्याहारको अर्थ हुन्छ नन एट्याचमेन्ट, होइन होइन। प्रत्याहार भनेको नन एट्याचमेन्ट, होइन। प्रत्याहार भनेको जति आवश्यक छ त्यति आमा चित्त बुझाउनु, नन एट्याचमेन्टको हामीले चाहिँ अभ्यास गरेर सिद्धि प्राप्त गरेमा, प्रत्याहारको सिद्धि भएमा इन्द्रिय चाहिँ इन्द्रिय हाम्रो इन्द्रियका विषयहरू र इन्द्रिय चाहिँ नियन्त्रण हुन्छ। अब विभूति पदमा उहाँ भन्नुहुन्छ पतञ्जलिको तेस्रो यो विभूति पद, विभूति पदमा हुन्छ देश बन्ध चित्तस्य धारणा। एकै स्थानमा विचार रहनु नै धारणा हो, होइन। अनि हामी एउटै चिज देश बन्धस चित्तस्य धारणा, कुनै पनि एउटै स्थानमा हाम्रो स्थानको बिचमा हाम्रो विचार रहिरहेमा त्यसलाई धारणा भनिन्छ। तत्र प्रत्येकतानता ध्यानमा, जहाँ चित्त लगायो त्यही वृत्तिको एकतार चल्नु चाहिँ ध्यान होइन। जहाँ चाहिँ हामीले चित्त लगायो त्यहाँ चाहिँ वृत्तिको एउटै तरिकाले चल्नु क्या, त्यहाँ वृत्तकाले एक विभिन्न चल्ने होइन, एउटै किसिमको चलिरह्यो भने त्यसलाई ध्यान भनिन्छ। चित्त जसको ध्यान गर्दैछ, कुनै चित्तले जसको ध्यान गर्दैछ केही समयपछि त्यो जेमा ध्यान गरिँदैछ त्यो चिज हराउँदै जान्छ र मात्र त्यही ध्यान ध्येय मात्र त्यहाँ रहन्छ, त्यसलाई नै समाधि भनिन्छ। हामी केहीलाई हेर्न थाल्यौँ भने त्यहाँ हेरिने विषय हट्छ, त्यही भएर विषयको महत्त्व छैन। चाहे तपाईँ जप गर्नुहोस् पूजा गर्नुहोस् त्यो मतलब छैन, एकै समयपछि त्यो चिजहरू हट्छ र त्यसलाई हेर्ने व्यक्ति तपाईँ मात्र रहनुहुन्छ, ध्येय मात्र रहन्छ। र जहाँ धारणा भनेको के हो, एकै स्थानमा रहिरहने चित्तलाई धारणा, त्यो धारणा ध्यान भनेको जहाँ एकताले वृत्ति बगिरहन्छ त्यो ध्यान र त्यो ध्येय, यो सबै चिज सम्मियो भने त्यसलाई संयम भनिन्छ। र तदपि बहिरङ्ग निर्विजस्य, यो संयम पनि के हो, निर्विज समाधिको बहिरङ्ग साधन मात्र हो, होइन। निर्विजको बहिरङ्ग अन्तरङ्ग भने होइन, होइन। र हामीले संयमले चाहिँ हामीले कुन समाधि संयमको अवस्थामा पुग्यौँ भने हामीले सम्प्रज्ञा समाधि प्राप्त गर्छौँ र संयमको अवस्थामा विभिन्न किसिमका सिद्धिहरू प्राप्त गर्न सकिन्छ। संयमको प्रयोगले धेरै सिद्धि प्राप्त र अनुभव गर्न सकिन्छ भन्ने कुरो पतञ्जलिले भन्नुभएको छ। जस्तै नाभि चक्रमा हामीले संयम गऱ्यौँ भने यो देह रचना कसरी भएको थियो भन्ने कुरा हामी थाहा पाउन सक्छौँ भन्नुभएको छ। यो ध्रुव जुन जसमा चाहिँ सम्पूर्ण हाम्रो सूर्य चन्द्रमाहरू जुन ध्रुव एउटा ग्यालेक्सीको जुन सेन्टरमा घुम्छ त्यसमा चाहिँ हामीले संयम ल्याएमा ताराको गति थाहा हुन्छ भन्नुभएको छ। चन्द्रमामा हाम्रो संयम रहिरहेमा तारा समूहको ज्ञान हुन्छ भन्नु छ। यो कण्ठ जहाँ कण्ठ छ, कण्ठकूपमा हाम्रो ध्यान भएमा भोग प्यासबाट निवृत्ति हुन्छ भन्नुभएको छ। कुर्मनाडी भनेको चाहिँ यो छातीभन्दा घाँटीभन्दा तल यहाँ छातीभन्दा माथि एउटा नाडी हुन्छ, त्यहाँ सूक्ष्म तरिकाले चल्ने, यदि त्यसमा संयम भएमा स्थिरता आउँछ। र शरीर र आकाशको सम्बन्ध, यो शरीर र आकाशको सम्बन्ध लाई जानेमा अथवा हल्का वस्तुमा ध्यान गएमा हामी आकाशमा उड्न सक्छौँ भन्ने कुरा, यस्ता अनेक कुराहरू पतञ्जलिले भन्नुभएको छ। र कैवल्य पद भनेको चाहिँ, कैवल्य पद भनेको चाहिँ सिद्धिभन्दा परको चिज हो, होइन। सिद्धि चाहिँ संयम हुँदै हुन्छ भने कैवल्य पद अथवा मुक्त यो भनेको, र यो चिज कैवल्य भन्नु नै के हो, कैवल्य निर्वाण मोक्ष भन्नु चाहिँ यसको लागि चाहिँ शरणागतिको आवश्यकता पर्दछ होइन। हाम्रो जन्म सिद्धि हुन्छ होइन, औषधिले सिद्धि हुन्छ, मन्त्र सिद्धि हुन्छ, तप सिद्धि हुन्छ, समाधि सिद्धि हुन्छ, यो सब सिद्धिहरू भए। सिद्धिभन्दा पर जब तपाईँले चाहिँ ईश्वर भक्ति गर्नुहुन्छ त्यो अवस्थामा चाहिँ तपाईँ पूर्ण ईश्वर भक्ति भइसकेपछि चाहिँ योग अभ्यास तिनवटा चिज है जहिले सम्झिने योग अभ्यास होइन, वैराग्य अभ्यास गरिरहने योगको, वैराग्य विचारहरूबाट, अभ्यास भनेको विचारबाट हट्नको लागि, वैराग्य भनेको आफूलाई चैतन्य स्वरूप ठानिरहने र ईश्वर भक्ति गर्ने, आफूलाई दासानु दास ठानिरहने, यो चिज जोडेमा हामी आफ्नो पूर्ण अवस्थामा पुग्न सक्छौँ, सही स्वरूपमा पुग्न सक्छौँ भनेर पतञ्जलिले भन्नुभएको छ। पतञ्जलिले भन्नुभएको चिज यही हो र त्यही भएर हाम्रा साधु सन्तले भन्नुहुन्छ नि, हामीले चाहिँ जहिले पनि कसरी रहनुपर्छ भन्ने कुरामा आफ्नो अचिन्त्य भेदाभेद भनेको यो अचिन्त्य छ, भेद र अभेद अति होइन के सत्य के भन्दा अचिन्त्य चिज छ र यो चिजमा रहेर जहिले पनि हामीलाई हाम्रो ऋषि गुरुवर चैतन्य महाप्रभुले के भन्नुभएको छ भन्दाखेरि सधैँ तृणादपि सुनिचेन तरोरपि सहिष्णुणा अमानिन मानदेन कीर्तनीय सदाहरि। मानिसले चाहिँ आफूलाई सधैँ एउटा घाँसको त्यहाँ तुच्छ सम्झेर रुख बिरुवाभन्दा पनि सहनशील भएर सम्पूर्ण अभिमान र अहङ्कारलाई त्यागेर अरूलाई पूर्ण सम्मान गर्दै अनन्य विनम्र भावले भगवान्को कीर्तन गर्नुपर्दछ। हरि सदाहरि कृतज्ञ सदाहरि। र यो अवस्थाले चाहिँ हामीलाई मोक्षतामा लान्छ, जुन कुरा पतञ्जलिले पनि भन्नुभएको छ। महान पतञ्जलि र त्यस्ता महान महर्षिहरू जुन कणादहरू हुन्छ, जैमिनी हुनुहुन्छ, सम्पूर्ण प्रति कृतज्ञता रहँदै आजको यस पोडकास्टबाट बिदा हुन चाहन्छु। हरि ओम तत्सत्, ओम सर्वे भवन्तु सुखिनः।